नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायणी एफएम 103.8 मेगाहर्ज बिरगन्जबाट पनि हरेक दिन बिहान 7 बजेदेखि 7:15 बजेसम्म प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा हामी विभिन्न समसामयिक विषयमा छलफल र संवाद गर्छौँ। कोरोना भाइरस संक्रमणका कारणले यतिखेर संसारलाई नै हायल कायल बनाएको छ। कोरोना संक्रमितहरूको संख्या अस्पतालमा वृद्धि भइरहेको छ र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। नेपालमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमण देखिएको छ। खास गरी प्रदेश नम्बर 2 को 19 जना प्रहरी र 56 जना थुनुवामा कोरोना संक्रमण देखिएको समाचारहरू आएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुर धामका अनुसार महोत्तरी बाहेक 7 जिल्लामा प्रहरीहरू संक्रमित देखिएका छन्। सबैभन्दा बढी 12 जिल्लामा 6 जना प्रहरी संक्रमित देखिएका छन् भने पर्सामा 5 जना, सर्लाहीमा 3 जना र सिराहामा 2 जना तथा सप्तरी, धनुषा र रौतहटमा 1-1 जना प्रहरी कोरोना संक्रमण पुष्टि भएको छ। त्यसै गरी 56 जना थुनुवामा पनि संक्रमण पुष्टि भएको छ। 56 जना थुनुवामध्ये सबैभन्दा धेरै प्रहरी नियन्त्रणमा रहेको पर्सामा 39 जनामा कोरोना संक्रमण भएको छ। यसले गर्दाखेरि थप सुरक्षा चुनौती र स्वास्थ्य चुनौती पनि थपिएको छ, जोखिम पनि बढेको छ। यो अवस्थामा अग्रपङ्क्तिमा रहेका प्रहरीहरूले, सुरक्षाकर्मीहरूले कसरी सुरक्षाको कामहरू गरिरहनु भएको छ, सुरक्षाहरू दिइरहनु भएको छ, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि लगाइएको निषेधाज्ञाको कार्यान्वयनमा कसरी सक्रियता देखाउनु भएको छ, यसै विषयमा कुराकानी गर्छौँ। र कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल। डिसपी साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद निरञ्जी।
हजुर, अहिले पछिल्लो समयमा अग्रपङ्क्तिमा रहेका खटिएका सुरक्षाकर्मीहरूलाई पनि कोरोना संक्रमण देखिएको छ। गत वर्षको कोरोना भाइरस संक्रमण फैलिँदाखेरि पनि अग्रपङ्क्तिमा रहेका सुरक्षाकर्मीहरू धेरै चाहिँ संक्रमित भए। अब यसपालि पनि त्यो जोखिम चाहिँ देखियो, कसरी काम गरिरहनु भएको छ यहाँहरू?
हजुर निरजी, अब यो धेरै नै संक्रमित भइरहेको अवस्था, फैलिरहेको अवस्थामा हाम्रो चाहिँ तुलनात्मक रूपमा एकदमै कम नै भन्छु म, किनभने 5 जना मात्रै, यहाँले डाटा अघि दिइसक्नुभयो, 5 जना मात्रै संक्रमित हुनुहुन्छ। 1 जना चाहिँ बाबा हस्पिटलमा उपचाररत हुनुहुन्छ भने 3 जना हामी यहाँ विपद व्यवस्थापनको पुरानो बिल्डिङमा हामीले आइसोलेसनमा राखेका छौँ र 1 जना होम आइसोलेसनमा हुनुहुन्छ, जम्मा 5 जनामा। त्यसपछि यो लगभग 15 दिन जति भइसक्यो उहाँहरूमा देखिएको र अरूमा फैलिएको छैन, त्यसपछि सरेको छैन। अनि थुनुवाको कुरा गर्दाखेरि 39 जनामा 9 जना रिकभर भइसक्नु भएको छ, उहाँहरूको पुनः PCR गर्दाखेरि नेगेटिभ आइसकेको छ। 30 जना हुनुहुन्छ, उहाँहरूलाई आइसोलेसनमा राखिएको छ र थुनुवाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हामीले PPE लगाएर एकदमै सावधानीका साथ ड्युटी गराएका छौँ। उनीहरूलाई बाहिर जुन अन्य ड्युटीहरू हुन्थ्यो त्यो लगाइएको छैन र सबै थुनुवा तथा सबै प्रहरी कर्मचारीलाई हामीले भिटामिन सी, जिङ्क प्रोभाइड गरेका छौँ निशुल्क, र उहाँहरूले त्यो नियमित खाइरहनु भएको छ 10 दिनसम्मको लागि। र न्युट्रिसियस फुड, हामीले अन्डा लगायतका यो शरीरमा ताकत पैदा गर्ने किसिमका खानेकुराहरू पनि अहिले थप गरेर खाइरहेका छौँ। र बाहिर पनि एकदम सावधानीका साथ ड्युटी गर्ने हिसाबले हामीले सबैलाई त्यो फेस सिल्ड गरेका छौँ, मास्कको N95 अथवा सर्जिकल मास्क अनिवार्य प्रयोग गर्ने भनेर त्यो मास्कहरू वितरण गरेका छौँ। सबैलाई 1-1 वटा सेनिटाइजर पनि दिएका छौँ, ह्यान्ड सेनिटाइजर। एकदमै सावधानी अप्नाएका छौँ, यो हिसाबले हामीले फैलिन दिएका छैनौँ। यो 15 दिन जति अगाडिको डाटा, यसमा हामीले थप भएको छैन, घट्दै जाँदैछ। 3-9 जना थुनमा निको भइसकेको अवस्था छ, आइसोलेसनमा भएकाहरू पनि लगभग निको भएकै अवस्थामा छन्। र थुनमा जुनहरू कोही पनि सिम्टोमेटिक हुनुहुन्न, सबै असिम्टोमेटिक हुनुहुन्छ। अब अनि प्रहरी पनि असिम्टोमेटिक नै हो, 1 जना भए।
9 जनाको चाहिँ सङ्क्रमणमुक्त भएका छन् थुनुवामा पनि। अब ती थुनुवाहरू सङ्क्रमणमुक्त भएका थुनुवाहरूलाई फेरि थुनामा हिरासतमा राख्नलाई चाहिँ फेरि अरू पनि बाँकी त्यहाँ पनि होलान्, ती थुनुवाहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ यहाँहरूले? बाँकी अरू कतिजना थुनुवा चाहिँ पर्साको प्रहरी हिरासतमा छन्?
अहिले हाम्रो 79 हुनुहुन्छ जम्मा,
हजुर,
अहिलेको मितिसम्ममा 79 हुनुहुन्छ। त्यो सबैजना पुरानै म्याथप भएका थुनुवाहरू हुनुहुन्छ उहाँहरू। त्यो 79 मध्येमा सङ्क्रमित बाँकी नै हुनुहुन्छ र 30 हामीले छुट्टै राखेका छौँ, कसैसँग मिसाइएको छैन। र उहाँहरू जो सङ्क्रमित हुनुहुन्न उहाँहरू छुट्टै हुनुहुन्छ। त्यसरी ड्युटी पनि छुट्टा छुट्टै गरेका छौँ, खटिने प्रहरीहरू पनि, त्यस कारणले त्यो मिक्सअप हुन दिएको छैन त्यो उहाँहरूलाई।
अब 5 यहाँहरूको प्रहरी सुरक्षाकर्मीहरू पनि सङ्क्रमित हुनुभएको छ, यद्यपि उहाँहरूको चाहिँ अब रिकभर हुने समय पनि, एकजना चाहिँ आइसोलेसनमा बस्नुभएको छ हस्पिटलको, अन्यजना चाहिँ होम आइसोलेसन र आफ्नै आइसोलेसनमा पनि बस्नुभएको छ। फेरि अरू खटिएका सुरक्षाकर्मीहरूमा पनि त्यस्ता जोखिमहरू चाहिँ आउला, होइन? सुरक्षा सावधानी अपनाउँदा पनि आउन सक्ने सम्भावनाहरू होला, तर फेरि थुनुवाहरू अथवा अन्य पक्राउ गरेर ल्याएका व्यक्तिहरूबाट पनि सङ्क्रमण सर्न सक्ने सम्भावनाहरू हुन्छ। यो अवस्थामा चाहिँ कसरी यहाँहरूले सुरक्षा दिनुहुन्छ?
हजुर, अब यो त पक्कै पनि हामीलाई त अब बिरामी हुने सबै सङ्क्रमित भयौँ भनेर चुप लागेर बस्ने छुट त छैन। त्यही कारणले सकभर कोही पनि सङ्क्रमित नहुन् भन्ने नै हाम्रो उद्देश्य हुन्छ। त्यसको लागि सावधानी अप्नाउनु बाहेक अर्को कुनै उपाय छैन। सावधानी अप्नाउनु र इम्युनिटी बढाउनु बाहेक केही उपाय छैन। इम्युनिटी बढाउने किसिमको खानेकुरा खाने र सावधानी अप्नाउने त्यही हो। र नयाँ आएका थुनुवाहरूलाई हामीले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राख्ने गरेका छैनौँ। अहिले ओ प्रकार वीरता र श्रीपुर जो जहाँ चाहिँ थुनुवाहरू सङ्क्रमित हुनुहुन्न र प्रहरीहरू पनि सङ्क्रमित हुनुहुन्न त्यहाँ हामीले राख्ने गरेका छौँ।
त्यो राख्दाखेरि चाहिँ हामीले पहिले नै सबै स्वास्थ्य सुरक्षाका मापदण्डहरू अप्नाएर र थर्मल गन अथवा केही ज्वरोहरू मापन गरेर राख्ने गरिएको छ कि कसरी राख्ने गरिएको छ?
हजुर, त्यो ज्वरो नाप्ने थर्मल गनको प्रयोग त पक्कै पनि गरिन्छ। मेडिकल हामीले लग्छौँ मेडिकलमा, त्यस्तो केही डक्टरले भन्नुभयो भने, परीक्षण गर्नुपर्छ भन्नुभयो भने गर्ने गरेका छौँ। र म्याथप भएकाको हकमा प्रत्येकको पिसिआर परीक्षण गर्नै पर्छ, अदालतको आदेश अनुसार लक्षण भए पनि नभए पनि पिसिआर परीक्षण गर्ने गरेका छौँ। र बुझाउने बेलामा पनि पिसिआर परीक्षण गरेर नेगेटिभ आएको अवस्थामा अदालत अथवा जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेका छौँ बुझाउने बेलामा पनि।
अब परीक्षणको लागि लिएर जाँदाखेरि पनि फेरि अर्को जोखिम, किनभने अस्पतालमा त, नारायणी अस्पतालमा त धेरै सङ्क्रमितहरू त्यहाँ राखिएका छन्, धेरै पिसिआर परीक्षण गर्न आउनेहरू पनि हुन्छन्, त्यसले गर्दाखेरि अझ बढी जोखिमहरू हुन्छ। त्यो अवस्थामा चाहिँ कसरी सुरक्षा अप्नाउनुहुन्छ यहाँहरूले, सावधानी अप्नाउनुहुन्छ?
हजुर, जोखिम त पक्कै पनि जोखिम अस्पतालहरूमा कोरोना उपचार जहाँ भइरहेछ ती अस्पतालहरूमा जोखिम त छँदैछ। कोही व्यक्ति बिरामी भएको अवस्थामा पनि अहिले हामीले कोभिड उपचार गर्ने अस्पतालभन्दा अन्य अस्पतालहरूमा प्राय प्रिफर गर्ने गरेका छौँ लानै परेको अवस्थामा। अनि नारायणीमा जसरी कारागारमा भएका एकजना कैदी बिरामी हुँदाखेरि 5 नारायणीमा एडमिट हुनुभएको थियो, उहाँलाई सर्यो कि भन्ने हिसाबले पछि पिसिआर गराएर गराइएको थियो, उहाँको नेगेटिभ आएको कारणले फेरि कारागार लग्यो। यसरी अब त्यस्तो जोखिम भएको सरेको जस्तो अवस्था भयो र लक्षण देखियो भने त हामीले पिसिआर गर्छौँ र त्यही अनुसारको उपचार पनि भइहाल्छ, आइसोलेसन पनि भइहाल्छ। अन्यको हकमा चाहिँ सावधानी अप्नाउने नै हो, त्यो लगभग सामाजिक दूरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने, आवश्यकता अनुसार पिपिईको प्रयोग गर्ने, फेस सिल्डको प्रयोग गर्ने, यही सावधानीहरू नै अप्नाइरहेका छौँ।
यहाँहरूको अब कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सुरक्षा दिनुपर्ने अवस्था छ, फेरि अर्को चाहिँ सीमा क्षेत्रमा हुने चोरी तस्करीका नियन्त्रणको पनि अर्को चुनौतीहरू यहाँहरूसँग छ। अहिले चाहिँ भारतबाट मेन बाटो नभएर चोरीको बाटो चाहिँ मान्छेहरू आउतजाउत गरिरहेका छन् भन्ने गुनासोहरू पनि धेरै आएको छ, यतातिर चाहिँ कसरी यहाँहरूले सुरक्षा व्यवस्था मिलाउनु भएको छ?
हजुर, यो मान्छेहरूलाई अब एकदमै 107 खुल्ला बोर्डर भएको कारणले गर्दाखेरि चोरी निकासी, चोरी तस्करी हुने अवस्था र मान्छेहरू अनधिकृत रूपमा प्रवेश गर्ने नाकाहरूबाट भन्ने हिसाबले हामीलाई पनि त्यस्तो गुनासो आएको, त्यस्तो इन्फर्मेसन आएको हुन्छ कहिले काहीँ। त्यस्तो इन्फर्मेसन आएको अवस्थामा हामीले त्यो मोटरसाइकलमा जुन टोलीहरू परिचालन गरेका छौँ, मोटरसाइकलमा भएका र सादा पोसाकमा भएका टोलीहरूलाई त्यसरी खटाउने गरेका छौँ। र अहिले त चोरी तस्करीका कुराहरू निकै अपेक्षाकृत रूपमा कमै छ अहिले, किनभने लकडाउनको अवस्थामा मान्छे आउजाउँदै गर्न पाइँदैन, त्यो हिसाबले कमै छ र मान्छेको अन्य नाकाबाट प्रवेश गर्ने पनि गुनासो आएको, यकिन त्यस्तो प्रवेश गरेकै भन्ने कुनै पनि त्यस्तो देखिएको छैन र यिनीहरूमा नाका बाहेक त्यसमा पनि विभिन्न स्वास्थ्य मापदण्डका कुरा छन्, एकदमै कमै छ अहिले त्यस्तो भएको अवस्थामा हाम्रो निगरानी छँदैछ।
हजुर, कारवाही गर्छ। अब प्रहरीको सुरक्षा चाहिँ अहिले कोरोना नियन्त्रणमा केन्द्रित हुँदाखेरि, यतातिर केन्द्रित हुँदाखेरि सहरमा चाहिँ चोरीका घटनाहरू, आपराधिक घटनाहरू पनि हुनसक्ने सम्भावनाहरू हुन्छ, त्यतातिर चाहिँ यहाँहरूको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ?
हो, पक्कै पनि, किनभने तस्करीमा अब जुन आश्रित एउटा तह छ त्यो व्यक्ति चाहिँ अन्य वैकल्पिक क्राइममा लाग्न सक्ने र मान्छेको सबै आम्दानीका स्रोतहरू बन्द हुँदा चोरी तस्करी लगाएर जीविकोपार्जन गर्नुपर्ने बाध्यताका कारणले त्यस्तो गर्ने सक्ने कोही कुनै व्यक्तिहरू पनि हुन सक्छन्। अब त्यो अवस्थालाई हामीले ध्यान पुर्याएकै छौँ र त्यो त्यही अनुसार जस्तो अब अहिले सुनसान भएको अवस्थामा प्रहरी परिचालन गरेको अलिक बढी इफेक्टिभ पनि छ, त्यो हिसाबले राति हिँडुल गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने सक र छुट्टै राख्ने, अघि भने जस्तै यता नल्याउने, छुट्टै हिरासतहरूमा राख्ने, त्यो किसिमले हामीले परिचालन गरिरहेका छौँ। नियन्त्रणमा पनि हामीले राति हिँड्ने मान्छेहरूलाई नियन्त्रणमा लिने गरिरहेका छौँ।
त्यो राति हिँड्ने मान्छेलाई नियन्त्रणमा लिने क्रममा चाहिँ उहाँहरूसँग फेरि कहीँ संक्रमित व्यक्ति पो हुन सक्छन् कि भन्ने एउटा आशंका पनि हुन्छ, त्यो अवस्थामा चाहिँ प्रहरीले पक्राउ गर्नुपर्दा, नियन्त्रणमा लिनुपर्दाखेरि चाहिँ अब सधैँभरि पिपी नै लिएर लगाएर चाहिँ हिँड्न सक्ने सम्भावना पनि छैन, त्यो कुरा सम्भव पनि छैन, त्यो अवस्थामा चाहिँ कसरी नियन्त्रणमा लिनुहुन्छ यहाँहरूले?
होइन, अब त्यो नियन्त्रणमा अब यस्तो हुन्छ, नियन्त्रणमा लिनै पर्ने हुन्छ, हामीले हाम्रो काम गर्नै पर्ने हुन्छ, अब त्यो सावधानी अपनाउने बाहेक अन्य केही तरिका छैन। पिपी नै बोकेरै त हिँडिँदैन, त्यो पक्कै पनि हो, तर पनि मान्छेको अवस्था हेर्दाखेरि अब त्यो कुनै लक्षण नभएको, सिम्टोमेटिक नभएको व्यक्तिहरूलाई हामीले ह्यान्डल गर्दाखेरि त्यही सुरक्षा सावधानी अपनाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने नै हो। अब पिपी चाहिँ पोजिटिभ भएका व्यक्तिहरूको हकमा मात्रै प्रयोग गरिन्छ ह्यान्डल गर्नलाई, त्यो सम्भव पनि हुँदैन, हरेक व्यक्तिले पिपी लगाएर ड्युटी गर्नलाई 24 घन्टा ड्युटी गर्न सम्भव पनि भएन। सावधानी अपनाएर गर्ने नै हो, सकभर हामीले नियन्त्रणमा लिनै पर्ने अवस्थाका मानिसहरूलाई मात्रै नियन्त्रणमा लिने हो, जथा एकदमै धेरै नियन्त्रणमा लिने पनि गरेका छैनौँ र मानिस सामान्य किसिमका घटनाहरूमा थुनामा राख्ने नगरिकन सकभर लकडाउन पछिको अवस्थामा नर्मल अवस्थामा ह्यान्डल गर्ने हिसाबले सामान्य झै झगडाहरूलाई त्यसरी पनि हामीले अहिलेलाई त्यही हिसाबले पनि काम गर्दै आएका छौँ।
हुन्छ, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद डिएसपी साहब।
हुन्छ निराजी, धन्यवाद।
हजुर, उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी, प्रहरी नायब उपरीक्षक अथवा प्रवक्ता पनि हुनुहुन्छ उहाँ, ओम प्रकाश खनाल। खास गरी पछिल्लो समयमा यो दोस्रो लहरको कोरोना भाइरस संक्रमणको बेलामा प्रहरीहरू पनि संक्रमित भएका छन् र पर्साका 5 प्रहरीहरू संक्रमित भएका छन्। त्यसै गरी 39 थुनुवा संक्रमित मध्ये 9 चाहिँ रिकभर भएर उहाँहरू अथवा संक्रमण मुक्त भएर निको भएर फेरि थुनामा नै बसिरहनु भएको छ, 9 निको भएको छ भनौँ। उहाँसँग समग्र त्यहाँको सुरक्षा अवस्था र कसरी सावधानी अपनाइरहनु भएको छ भन्ने विषयमा कुराकानी गऱ्यौँ। कार्यक्रमको आजको समय सकिएको छ, भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे बिदा हुन्छु। नमस्कार।
बीबीसी नेपाली सेवाको बिहानी पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री ओलीले लिने विश्वासको मत प्रक्रिया एक दिनमै टुङ्ग्याउने संसद सचिवालयको तयारी,
प्रतिकूल अवस्था भएको हुनाले एक दिनमै सक्ने गरी अनुसार जाने निर्णय भएको छ,
जसपाले पक्ष कि विपक्षमा मत दिने बारे किन निर्णय गर्न नसकेको,
पार्टीको समस्या आजसम्म त्यहाँ पुगेको छ, त्यसलाई हल गर्ने तर्फ अग्रसरता लिएका हौ।
नेता राजेन्द्र श्रेष्ठसँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकामा आपतकाल घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
संजय ढकालबाट समाचार सुन्नुहोस्। पूर्वी जेरुसलममा लगातार तेस्रो रात इजरायली प्रहरी, यहुदी बासिन्दा तथा प्यालेस्टिनी समूहमा झडपहरू भएका छन्। यहुदी समुदायलाई त्यहाँ बसोबास गराउन प्यालेस्टिनी परिवारहरू विस्थापित गराइने सम्भावनाका बीच ती झडपहरू भएका हुन्। सर्वोच्च अदालतले उक्त विषयमा सोमबार निर्णय गर्ने भनिए तापनि तनाव झन चर्कने आशंकाले गर्दा हालका निम्ति फैसला पर सारिएको छ। गाजापट्टीको नियन्त्रण गर्दै आएको इस्लामवादी समूह हमासले विस्थापनका कार्य अगाडि बढाइए उसले बदला लिने चेतावनी दिएको छ। ट्युनिसियाको अनुरोधमा पछिल्ला हिंसाबारे सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक हुँदैछ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले जेरुसलेममा बस्ती निर्माण नगर्न अन्तर्राष्ट्रिय समुदायको दबाव अस्वीकार गरेका थिए। मक्कामा वार्षिक आयोजना हुने हज तीर्थयात्रा कोरोना भाइरस महामारीका कारण यसपालि विशेष शर्तहरू सहित हुने बताइएको छ। साउदी अरेबियाको हज मन्त्रालयले यसबारे विस्तृत विवरण तथा शर्तहरू पछि सार्वजनिक गरिने बताएको छ। गत वर्ष साउदी अरेबियाले हजमा केवल 10,000 स्वदेशी तीर्थयात्रीलाई मात्र अनुमति दिएपछि त्यसले व्यापक असन्तोष निम्त्याएको थियो। सामान्यतया त्यहाँ 30,00,000 विदेशी तीर्थयात्री पुग्ने गर्छन्। सरकारी समाचार संस्थाका अनुसार स्वास्थ्य अधिकारीहरूले COVID-19 को अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्। विपक्षी अभियान कर्मी अलेक्सी नवाल्नीको उपचारमा संलग्न एक रूसी डाक्टर शिकार यात्रामा गएदेखि हराइरहेको बताइएको छ। गत वर्ष अलेक्जाण्डर मुराखोप्स्कीले नवाल्नीलाई एक घरेलु उडानकै बेला विष दिलाइएपछि उपचार गरेका थिए। प्रहरीका अनुसार उनी शुक्रबारदेखि साइबेरियाको एक जंगलमा हराइरहेका छन्। ड्रोन तथा हेलिकप्टर मार्फत गरिएका खोजी कार्य सफल हुन नसकेको बताइएको छ। उडानकै बेला बिरामी परेका नवाल्नीलाई त्यतिखेर ओम्स्क शहर स्थित डाक्टर मुराखोप्स्कीको अस्पतालमा लगिएको थियो। नवाल्नीलाई स्नायु विष दिलाइएको पछि थाहा भयो। सो अस्पतालका अन्य दुई डाक्टरको पनि यसअघि अचानक निधन भइसकेको छ। डाक्टर मुराखोप्स्कीले त्यतिखेर संचार माध्यमहरूलाई नवाल्नीलाई पाचन प्रणालीमा समस्या भएको बताएका थिए। क्रेमलिनका कट्टर आलोचक नवाल्नीलाई पछि जर्मनीमा लगेर उपचार गरिएको थियो। उनी जनवरीमा रूस फर्किएका थिए। हाल नवाल्नी 2 वर्ष जेल सजाय भोगिरहेका छन्। यो बीबीसी नेपाली सेवा हो। केही घण्टाको अन्तरालमा कैयन डुंगामा सवार 1200 आप्रवासीहरू इटलीको ल्याम्पेडुसा टापुमा आइपुगेका छन्। समुद्री उद्धार कार्यमा संलग्न एक परोपकारी संस्थाका अनुसार अझै कैयन मानिस मल्टानेर अप्ठ्यारोमा फँसेका छन्। आप्रवासी आएको खबर पश्चात लोकप्रियतावादी राजनीतिज्ञ माटियो साल्भिनीले कामचलाउ प्रधानमन्त्री मारियो ड्रागीसँग भेटको माग गरेका छन्। पूर्व आन्तरिक मामिला मन्त्री साल्भिनीले 10,00,000 इटालियनहरू समस्यामा परिरहेका बेला देशले थप 1,000 आगन्तुकबारे सोच्न नसक्ने बताए। उनले यो वर्ष 12,000 आप्रवासी इटली छिरेको पनि बताए। गत महिना एक न्यायाधीशले साल्भिनीलाई आप्रवासीको अपहरण गरेको अभियोगमा मुद्दा खेप्न आदेश दिएका थिए। उनले सन् 2019 ल्याम्पेडुसामा आप्रवासीको समूह बोकेको उद्धार जहाजलाई उत्रन दिएका थिएनन्। र चीनले कोरोना भाइरस संक्रमणको सम्भावनाका कारण सगरमाथाको शिखरमा नेपाली तथा तिब्बती क्षेत्रबाट उक्लिएका आरोहीहरूलाई घुलमिल हुन नदिन विभाजन रेखा स्थापित गर्ने बताएको छ। पूर्व सावधानीका निम्ति चाल्न लागिएको उक्त कदमबारे चिनिया संचार माध्यममा विवरण आएका थिए। नेपालमा कोविड संक्रमण बढ़िरहेको छ तर आलोचकहरूले एउटा डिनर टेबल जत्रो आकारको शिखरमा कसरी त्यस्तो रेखा उपयोगी हुन सक्ला भनेर प्रश्न गरेका छन्। यो सप्ताहन्त सगरमाथाको फेदीबाट 30 बिरामीको उद्धार गर्नु परेको थियो। यसपालि नेपालले शिखर आरोहणका निम्ति करिब 400 आरोहीलाई अनुमति दिएको छ। गत वर्ष महामारी शुरू भएपछि चीनले कुनै पनि विदेशीलाई तिब्बती मोहडाबाट आरोहणको अनुमति दिएको छैन। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
बिहानी पखमा पुनः स्वागत छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउने नपाउने विषयबारे आजै टुंगो लाग्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधि सभाको विशेष अधिवेशनको पहिलो दिनमै मत विभाजन मार्फत सबै प्रक्रिया टुंग्याउने गरी कार्यक्रम तय गरिएको सचिवालयका प्रवक्ताले बताए। नेत्र केसीको रिपोर्ट।
कोरोना भाइरसको संक्रमणका बीच प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिन खोजेपछि आजका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको हो। संसद बैठक शुरू हुनुको अघिल्लो दिनसम्म पीसीआर विधिबाट गरिएको कोरोना भाइरस परीक्षणमा कतिपय सांसद र संसद सचिवालयका कर्मचारी संक्रमित भेटिए पनि आजको बैठक भने प्रभावित नहुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले एकै दिनमा सबै प्रक्रिया सम्पन्न गर्ने